यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म कमला रसाइली। समाचारको शुरूमा प्रमुख समाचार। विघटित प्रतिनिधि सभाका 146 सांसदद्वारा सर्वोच्च अदालतमा रिट दायर, प्रतिनिधि सभा पुनस्थापना गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग। नेपालमा कोरोना संक्रमणबाट आज थप 185 जनाको मृत्यु, 7425 जनामा कोरोना संक्रमण पुष्टि, 7135 जना संक्रमण मुक्त। चक्रवातका कारण भोलिदेखि नेपालका विभिन्न भागमा हावाहुरी, वर्षा र चट्याङको सम्भावना रहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह। र भारतमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या 3 लाख नाघ्यो। अब समाचार विस्तारमा। सर्वोच्च अदालतमा प्रतिनिधि सभा पुनस्थापना गरी नेपालको संविधानको धारा 76 उपधारा 5 बमोजिम नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेशको माग गर्दै रिट निवेदन दर्ता भएको छ। निवर्तमान प्रतिनिधि सभा सदस्य 146 जनाका तर्फबाट देउवाले आज सर्वोच्च अदालतमा पुगी रिट दायर गर्नुभएको हो। रिट निवेदनमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्री परिषदको यही जेठ 8 को सिफारिशमा प्रतिनिधि सभा विघटन गरी आगामी कार्तिक 26 र मंगिर 3 गते निर्वाचन तोक्ने राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको निर्णय बदर गर्न माग गरिएको छ। रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतमा कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधव कुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहित 146 जना निवर्तमान सांसद जानुभएको थियो। नेपालमा आज कोरोना भाइरसबाट थप 7425 जना संक्रमित भएका छन्। 19846 नमूनाको पीसीआर विधिबाट परीक्षण गर्दा 7220 जना तथा 607 नमूनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा 205 जना गरी जम्मा 7425 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या 5,20,461 पुगेको छ। देशभरबाट गएको 24 घण्टामा 7135 जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन्। आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको भएको दर 76.6% रहेको मन्त्रालयले जनाएको छ। देशभरि आज कोरोना संक्रमणबाट 185 जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यस्तै यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या 6531 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा 1,15,447 सक्रिय संक्रमितले आइसोलेसनमा रहेर उपचार गराइरहेका छन्। सरकारले कोविड 19 विरूद्धको खोप सहायताका लागि अमेरिकासँग अनुरोध गरेको छ। परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले अमेरिकी उपविदेश मन्त्री वेन्डी शेरमनसँग खोप सहयोगका निम्ति अनुरोध गर्नुभएको हो। मन्त्री द्वयबीच आज भएको टेलिफोन वार्तामा परराष्ट्र मन्त्रीले विकासोन्मुख देशहरूलाई अमेरिकाले बचत भएका खोप वितरण गर्दा नेपाललाई प्राथमिकतामा राख्न आग्रह गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। उपविदेश मन्त्री शेरमनले हालैको महामारी सहित नेपालको सामाजिक आर्थिक क्षेत्रमा नयाँ अमेरिकी सरकारले निरन्तर सहयोग गर्ने आश्वासन दिँदै दशकौं पुरानो अमेरिका नेपाल मैत्री सम्बन्धको सराहना गर्नुभयो। उहाँहरूबीच नेपाल अमेरिका सम्बन्धका विविध पक्षका साथै कोविड 19 महामारीको सन्दर्भमा सहयोग र अन्तर्राष्ट्रिय चासोका साझा विषयमा विचार विमर्श भएको थियो। कोरोनाको संक्रमण तथा मृत्युदर बढ़दै गएको भन्दै जिल्ला कोविड 19 संकट व्यवस्थापन समिति धनुषाले जिल्लाभरि लागू हुने गरी 7 दिनका लागि निषेधाज्ञा थप गरेको छ। कोविड 19 संकट व्यवस्थापन सम्बन्धमा बनेको अध्यादेश 2078 अनुसार समितिको आजको बैठकले आजदेखि लागू हुने गरी 7 दिनका लागि निषेधाज्ञा लागू गर्दै कोरोना फैलावट रोक्नका लागि निषेधाज्ञालाई थप कड़ाई गर्ने निर्णय गरेको छ। त्यसै गरी बाँकेमा जारी गरिएको निषेधाज्ञा जेठ 17 गतेसम्म लम्बिएको छ। वैशाख 13 गतेदेखि जारी निषेधाज्ञालाई पछिल्लो पटक जेठ 10 गतेसम्म रहेकोमा पुनः एक हप्ता लम्ब्याएर जेठ 17 गते राति 12 बजेसम्म लागू गरिएको छ। त्यस्तै महोत्तरीमा जेठ 1 गतेदेखि जारी निषेधाज्ञा पुनः थप गरी जेठ 20 गते मध्यरातीसम्मका लागि लागू गरिएको छ। जिल्ला प्रशासन कार्यालय महोत्तरीले आजसम्म रहेको निषेधाज्ञा 10 दिन थप गर्दै जेठ 20 गतेसम्मका लागि लम्ब्याएको छ। कोरोनाका महामारी भारतमा बढ़ेपछि नेपाल भारतको सीमालाई पूर्ण रूपमा सील गरेर प्रदेश नम्बर 2 को 3 नाकाबाट स्वास्थ्य जाँचपछि मात्र नेपाली नागरिकलाई प्रवेश गर्न दिइएको छ। विवाह व्रतबन्ध जस्ता धार्मिक कार्यमा भाग लिन लुकीछिपी नेपाल प्रवेश गर्न थालेपछि कोरोना बढ़ेको भन्दै सीमा नाकामा थप कड़ाई गरिएको छ। सीमानामा सुरक्षा व्यवस्था कड़ा बनाउनका लागि सशस्त्र प्रहरीले 8 गण 72 बीओपी र 32 अस्थायी सुरक्षा पोस्ट खड़ा गरिएको सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक चन्द्र प्रकाश गौतमले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन।
दूध तथा दुग्धजन्य पदार्थको उपभोगका लागि सर्वसाधारणमा पशु सेवा विभागको अनुरोध। दूध एक पूर्ण आहार हो, यसमा पाइने कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, भिटामिन र विभिन्न खनिज तत्वले मानिसको शारीरिक वृद्धिका साथै रोग विरूद्ध लड्न रोग प्रतिरोधात्मक क्षमताको समेत विकास गर्दछ। दूध तथा दुग्धजन्य पदार्थको सेवनले कोरोना लगायत विभिन्न रोग विरूद्धको लडाईमा धेरै सहयोग गर्न सक्दछ। दूध अमृत सराहु, त्यसैले रोग प्रतिरोधात्मक क्षमताको वृद्धि गर्न, मन र मस्तिष्कमा ताजगी ल्याउन र स्वस्थ जीवनका लागि दूध तथा दुग्धजन्य पदार्थको नियमित सेवन गरौं। नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभागद्वारा जनहितमा जारी सन्देश।
अब बाँकी समाचार। सरकारले धुलीखेल सामुदायिक अस्पताललाई कोरोना संक्रमितको उपचारका लागि थप 4 भेन्टिलेटर पठाएको छ। सो अस्पतालले काभ्रे प्लानचोक लगायत छिमेकी जिल्ला सिन्धुपाल्चोक, दोलखा, सिन्धुली तथा पूर्वी तराईका क्षेत्रलाई समेत उपचार सेवा पुर्याउँदै आएको छ। अर्थ मन्त्रालयद्वारा स्वास्थ्य क्षेत्र द्रुत कार्य योजनामा स्रोतको सहमति अन्तर्गत सो अस्पताललाई कोविड महामारी व्यवस्थापनार्थ 6,80,00,000 रूपियाँ अनुदान दिने घोषणा गरिसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो अस्पताललाई कोरोना बिरामीको उपचारका लागि क्षमता बढ़ाउन अनुदान दिएको जनाएको छ। विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा हालसम्म निषेधाज्ञा उल्लंघन गर्ने 101,264 सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तीमध्ये 33,378 गाड़ी र 67,886 मोटरसाइकल रहेको प्रहरीले जनाएको छ। निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरकारवालाहरूसँग आवश्यक समन्वय सहकार्य गरी अनुगमनलाई समेत तीव्रता दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। यसैबीच नयाँ भेरिएन्ट सहितको कोविड-19 संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित तपाईँको मास्क खोई कार्यक्रम अन्तर्गत हालसम्म 4,42,301 जनालाई निशुल्क मास्क वितरण गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। बागमती प्रदेशको राजधानी हेटौडामा मकवानपुर उद्योग वाणिज्य संघले कोविड-19 संक्रमितका घर घरमै अक्सिजन सिलिण्डर पठाउन थालेको छ। हाल आइसोलेसनमा बसेका बिरामीलाई माग र आवश्यकताका आधारमा घर घरमै अक्सिजन सिलिण्डर पठाउन थालिएको सचिवालय संयोजक कृष्ण कुमार गुप्ताले जानकारी दिनुभयो। त्यस्तै नयाँ भेरिएण्ट सहितको दोस्रो चरणको कोरोनाको संक्रमण बढ़न थालेपछि कैलालीको कैलारी गाउँपालिकाले अहिले गाउँ गाउँ पुगेर होम आइसोलेसनमा बसिरहेका संक्रमितलाई औषधि वितरण गरिरहेको छ। संक्रमण बढ़ेपछि गाउँपालिकाले गाउँ गाउँमा स्वास्थ्यकर्मी खटाएर संक्रमितलाई लक्षण अनुसार विभिन्न औषधि निशुल्क रूपमा प्रदान गर्दै आएको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले जानकारी दिनुभयो। गुणस्तरहीन ह्याण्ड सेनिटाइजर उत्पादन तथा बिक्री वितरण गरेको अभियोगमा ललितपुर महानगरपालिका एक कुपण्डोल बस्ने पाल्पा तानसेन नगरपालिका एक घर भएका 23 दुर्गा भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ। कोविड-19 कारण सिर्जित विषम परिस्थितिको फाइदा उठाउँदै आम सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पार्ने बिक्री वितरण गरी र कालोबजारी भइरहेको पाइएकाले भट्टराईलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ। उनलाई ललितपुर महानगरपालिका एक कुपण्डोलबाट गुणस्तरहीन ह्याण्ड सेनिटाइजर उत्पादन गरिरहेको र बिक्री वितरण गर्न लैजाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ। औषधि व्यवस्था विभागमा दर्ता नगर्दी चाइनिज ब्राण्डको लोगो गुगलबाट सर्च गरी नक्कली स्टिकर टाँसेर आफै डाउनलोड गरी प्रिन्ट गरेर प्रयोग गरेको तथा हानिकारक मिथानोल प्रयोग भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाई छ। उनलाई आवश्यक कार्यवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको महाशाखाले जनाएको छ। कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण आवत जावत बन्द हुँदा काफल बेचेर जीविकोपार्जन गर्नेहरू समस्यामा परेका छन्। अघिल्ला वर्षहरूमा काफल बेचेर वर्ष दिनका लागि खर्चको जोह गरेका सल्यानका पहाड़ी क्षेत्रका स्थानीय यस वर्ष भने काफल बिक्री नहुँदा मर्कामा परेका छन्। सल्यानबाट संवाददाता दीपक शर्माको रिपोर्ट।
कोरोना भाइरस संक्रमणले उत्पन्न गरेको जटिल परिस्थितिले चाहेर पनि काफल खाने वातावरण बनेको छैन। पहाड़ी जिल्लाका वनपाखामा पाकेको काफल रूखमै सुकेर सडेर खेर गएको छ। बारीको डिलमा लटरममा पाकेको काफल खाने कोही मान्छे नभएको त्रिवेणी गाउँपालिका तीन पिङ खोलाकी टीका पुनको भनाई रहेको छ।
योभन्दा अगाडिको वर्ष चाहिँ गाडीहरू चलिरहेको थियो, आमदानी पनि लगभग 25-30 हजार जति हुन्थ्यो, अहिले त केही पनि भएन।
अघिल्ला वर्षसम्म यो बेला एउटै परिवारले काफल बिक्री गरेर 1.5-2 लाखसम्म आमदानी गर्ने गरेको भए पनि यो वर्ष भने पाकेको काफल जंगल र बारीमै सडेको छ। गत वर्ष काफल बिक्रीबाट मात्रै 30-40 हजारसम्म आमदानी गर्ने गरेको भए पनि यो वर्ष भने बिक्री नै गर्न नपाएको मेघ कुमारी ओलीको गुनासो रहेको छ।
पोरफुरा 20-25 हजारको मात्रै हो, अहिले त अब गाह्रो छ, रुखमान कुहिया छन् काफल, अलि ल्याउँदा पनि बेच्ने होला, गाह्रो छ, बिक्री हुँदैन।
कोरोनाले विभिन्न वर्गका परिवारले काफल बिक्रीबाट गर्दै आएको आमदानीको स्रोत नै बन्द गरिदिएको छ। लकडाउनले सबै बजार पसल बन्द हुँदा काफल खाइदिने मान्छे कोही नभएको तुलसी बस्यतले बताउनु भयो।
काफल बेचेको पैसाले यस्तै बच्चा बच्ची पढाउने, लेखाउने, अनि नुन तेल किन्नु पर्यो, कपडा सपडा लगाउने। अब साल बेच्नलाई धेरै सजिलो थियो, पोहोर त गाडीमा चढेर कपुरबाट जान्थ्यौँ, दाङ जान्थ्यौँ, यता सिना, अहिले त अब हिँड्न सकिने।
सल्यान लगायत कर्णाली प्रदेशका पहाड़ी जिल्लामा प्रशस्त मात्रामा काफल पाइन्छ, तर यो वर्षको काफलको स्वाद कस्तो रहेको छ धेरैले चाख्नै पाएका छैनन्। विपन्न वर्गका परिवारले काफल बिक्रीबाट गर्दै आएको आमदानीको स्रोत समेत कोरोनाले गर्दा यो वर्ष गुमाउनु परेको छ। दीपक शर्मा, रेडियो नेपालका लागि सल्यान।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ, तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। पूर्वी मध्य बंगालको खाड़ीमा रहेको न्यून चापीय क्षेत्रमा परिणत भई बनेको चक्रवातका कारण भोलिदेखि नेपालका विभिन्न भूभागमा हावाहुरी, वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त न्यून चापीय क्षेत्र आज चक्रवातमा परिणत भएको र भोलिसम्ममा धेरै शक्तिशाली चक्रवात मा परिणत हुने प्रक्षेपण गरिएको छ। सो प्रणालीका कारण भोलि अपरान्हपछि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली भई उच्च हिमाली पहाड़ी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको बताइएको छ। यो मौसममा मेघगर्जन, चट्याङ हावाहुरी र असिना पानीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ। महान्यायाधिवक्ता रमेश बडालले नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश 2078 संविधान र सर्वोच्च अदालतको आदेश अनुसार ल्याइएको बताउनु भएको छ। आफ्नै कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता बडालले महान्यायाधिवक्ता कार्यालयको अनुरोधमा संविधानको कार्यान्वयनका लागि अध्यादेश ल्याइएको स्पष्ट पार्नुभयो। महान्यायाधिवक्ता बडालले यस सम्बन्धी विधेयक 2075 साल साउन 22 गते संसदमा प्रवेश भएर रहँदा संविधान र अदालतको आदेश कार्यान्वयनमा कठिनाई भएकाले अध्यादेश मार्फत ल्याउनु परेको स्पष्ट पार्नुभयो। नागरिकता सम्बन्धी अध्यादेश ल्याएर राष्ट्रघात नभएको भन्नुहुँदै संविधानमा भएको व्यवस्था जस्ताको तस्तै मान्नुपर्ने बताउनुभयो। उहाँका अनुसार देशभर जन्मसिद्धका आधारमा 77 जिल्लामा 1,90,702 नागरिकता प्राप्त गरेका थिए। अब जन्मसिद्ध नागरिकका सन्तानले वंशजका आधारमा नागरिकता पाउनेछन्। सिन्धुपाल्चोक जिल्लामा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन भइरहेको भन्ने जनगुनासो आएपछि इन्द्रावती गाउँपालिकाले क्रसर उद्योगहरूको अनुगमन शुरू गरेको छ। सिन्धुपाल्चोकबाट संवाददाता देवराज सुवेदीको रिपोर्ट।
अनुगमनका क्रममा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले तोकेको अधिकतम 2 मिटर भन्दा पनि गहिराईमा उत्खनन गर्ने दुईवटा एस्काभेटरलाई नियन्त्रणमा लिएको गाउँपालिकाका इन्जिनियर राजाराम घोरासैनीको भनाइ छ।
अनुमति दिँदाखेरि नै एउटा निश्चित लोकेसन तोकेर दिएका, मापदण्ड अनुसार हाम्रो यो डेप्थ भनेको 2 मिटर हुन पर्थ्यो। कोही क्रसर व्यवसायहरूले गर्दाखेरि 2 मिटर भन्दा बढी भएको पनि पाइयो। यस्तो कन्डिसनमा चाहिँ हामीले उनीहरूलाई सम्झाएका थियौँ, मापदण्ड विगत रहनेहरूलाई अनुमति पनि खारेज गर्ने प्रोसेसमा हामी जान सक्छौँ।
उत्खननका लागि अनुमति पाएका गाउँपालिका भित्रका पाँचवटा परिसर मध्ये अवैध उत्खनन गरिरहेकालाई आवश्यक कार्यवाहीको लागि प्रक्रिया अगाडि बढ़ाइएको छ। इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक सञ्जीव योञ्जन,
सञ्चालनमा रहेका पाँचवटा क्रसर उद्योग कम्पनीहरूको गाउँपालिकाको समन्वयमा हामी सुरक्षा निकाय समेत स्थलगत अनुगमन गर्ने क्रममा जलदेवी स्टोन प्राली र फिजी क्रसर उद्योग कम्पनीले तोकेको मापदण्ड भन्दा विपरीत जुन 2 मिटर गहिराईमा उत्खनन गर्न पाउने उनीहरूलाई अनुमति प्राप्त भएको थियो त्योभन्दा बढी उत्खनन गरेको हुँदाखेरि उनीहरूलाई चाहिँ कानून अनुसार कार्यवाहीको प्रक्रियाको लागि हामीले अगाडि बढाउनेछौँ।
यसअघि पनि गाउँपालिकाले पटक पटक अनुगमन गरी अवैध रूपमा उत्खनन नगर्न निर्देशन दिँदै आएको थियो। क्रसरको लागि छुट्याइएको क्षेत्र भन्दा पनि बाहिर र मापदण्ड भन्दा विपरीत सञ्चालित क्रसरलाई आवश्यकता अनुसार कार्यवाही गर्ने गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री कृष्ण पौडेल,
प्राकृतिक स्रोत साधनहरूलाई समुचित रूपमा प्रयोग गर्ने र सरकारको कानून बमोजिम निर्धारण गरेको मापदण्ड बमोजिम मात्रै यो चाहिँ सञ्चालन गर्न ट्र्याकमा ल्याउने हाम्रो प्रयास रहनेछ। अनुगमनको क्रममा कहीं कतै त्रुटिहरू भेटिएका छन् ती व्यवसायहरूका भोलिका दिनमा हामीले अलिकति सचेत गराउने प्रयास गर्नेछौ, सचेत गराउनेछौ। मापदण्ड बमोजिम नचलेकाहरूलाई हामी कार्यवाहीको दायरामा पनि ल्याउनेछौ।
क्रसरहरू मापदण्ड विपरीत सञ्चालित भएपछि यसअघि नै मेलम्ची नगरपालिकाले आफ्नो क्षेत्रका क्रसरहरूलाई उत्खनन कार्यमै रोक लगाएको छ। क्रसरका कारणले यो क्षेत्रमा स्वयं रोपनी खेतीयोग्य जमिनमा सिंचाईको अभाव हुने गरेको र वातावरणमा समेत नकारात्मक प्रभाव परेको स्थानीयले गुनासो गर्दै आएका छन्। देवराज सुवेदी, रेडियो नेपाल, सिन्धुपाल्चोक।
साहित्यकार डाक्टर वानीरा गिरीको गैराती कोरोना संक्रमणका कारण निधन भएको छ। काठमाडौँ बानेश्वर स्थित निजामती अस्पताल पुर्याइएको आधा घण्टामा नै उहाँको निधन भएको थियो। उहाँ मधुमेह र अल्जाइमर रोगबाट पीड़ित हुनुहुन्थ्यो। संखुवा सभाको खाँदबारी नगरपालिका चारमा जंगली च्याउ खाँदा बिरामी भएका 39 वर्षीय लालबहादुर राईको मृत्यु भएको छ। च्याउ खाएर बिरामी परेका लालबहादुरको उपचारका क्रममा गैराती बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको वडा नम्बर 4 का वडाध्यक्ष सजित राईले जानकारी दिनुभयो। बारामा चन्ती बोकेको बस दुर्घटना हुँदा 16 जना घाइते भएका छन्। बाराको जितपुर सिमरा उपमहानगरपालिका 16 आज बिहान रौतहटबाट जन्ती बोकेर हिँडेको बस दुर्घटना हुँदा 16 जना घाइते भएका हुन्। घाइते मध्ये 5 जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। भारतमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या 3 लाख नागेको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयले गत 24 घण्टामा 2,22,315 जना नयाँ संक्रमित फेला पर्नुका साथै 4,454 जनाले ज्यान गुमाएको जनाएको छ। भारतमा हालसम्म संक्रमितको संख्या 2,60,00,000 नागिसकेको छ। भारतमा जारी दोस्रो लहरको कोरोना भाइरस निकै घातक रहेको र भारत सरकारले सार्वजनिक गरेको विवरण भन्दा बढ़ी संख्यामा कोरोना संक्रमितको मृत्यु भएको हुन सक्ने विज्ञहरूको भनाइ छ। कोरोना भाइरस महामारीले आक्रान्त पारेको भारतमा 8,000 भन्दा बढ़ी मानिसमा कालो ढुसी देखा परिरहेको बेला अर्को पहेलो ढुसी समेत देखा परेको स्वास्थ्य विज्ञहरूले बताएका छन्। स्वास्थ्य सामग्रीको सरसफाईमा ध्यान नदिएका कारण कालो र सेतो ढुसीका बिरामी बढ़ेको बताइएको छ भने पहेलो ढुसी सबैभन्दा खतरनाक साबित भएको छ। पहेलो ढुसीका बिरामी आन्तरिक समस्या देखिने र अंगहरूले काम नगर्ने चिकित्सकहरूको भनाइ छ। महामारीका रूपमा विश्वभर फैलिएको कोरोना भाइरसका कारण हालसम्म 34,79,878 जनाले ज्यान गुमाइसकेका छन्। यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कोरोना महामारीसँग लड्न युद्ध नीति अप्नाउनुपर्ने बताउनु भएको छ। विश्व स्वास्थ्य संगठनको वार्षिक भेलालाई सम्बोधन गर्नुहुँदै महासचिव गुटेरेसले विश्व कोविड विरूद्धको युद्धमा लड़िरहेकाले युद्ध नीति अप्नाउन सबै देशहरूलाई आह्वान गर्नुभयो। महासचिव गुटेरेसले विश्वभर 34 लाख भन्दा बढ़ी मानिसले यस महामारीका कारण ज्यान गुमाइसकेका र 50 करोड़ भन्दा बढ़ी मानिस बेरोजगार भएकाले भयावह स्थितिको सामना गर्नुपर्ने अवस्था आइसकेको बताउनुभयो। इटालीमा भएको केबल कार दुर्घटनामा परि कम्तीमा 14 जनाले ज्यान गुमाएका छन्। इटालीको एक रिसोर्टबाट हिजो उत्तरी क्षेत्रमा रहेको मोटारोन पहाड़तर्फ हिँडेको केबल कार दुर्घटना भएको हो। इजरायली विदेश मन्त्रालयका अनुसार ज्यान गुमाउनेमा 5 जना इजरायली नागरिक पनि रहेका छन्।
अर्थ मन्त्रालयले 12 अस्पतालका लागि अक्सिजन प्लान्ट स्थापना, एचडीयू जडान र पीसीआर मेसिन खरिदका लागि 8 करोड़ 10 लाख रूपियाँको सहमति दिएको छ। पछिल्लो दुई साता यता मात्र देशका विभिन्न अस्पतालका लागि 5 अर्ब रूपियाँ भन्दा बढ़ीको सहमति दिइसकिएको अर्थ मन्त्रालयका प्रवक्ता एवं सहसचिव महेश आचार्यले जानकारी दिनुभयो। मन्त्रालयले सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई 80 लाख, जिल्ला अस्पताल चौतारालाई 75 लाख, जिल्ला अस्पताल दैलेखलाई 75 लाख, जिल्ला अस्पताल धनकोटालाई 75 लाख, जिल्ला अस्पताल जलेश्वरलाई 75 लाख, जिल्ला अस्पताल इलामलाई 75 लाख रूपियाँको सहमति दिएको छ। यसैगरी जिल्ला अस्पताल सङ्खुवा सभालाई 80 लाख, रामेछाप अस्पतालका लागि 75 लाख, चौरजहारी अस्पताल रूकुम पश्चिमका लागि 75 लाख, टीकापुर अस्पताल कैलालीका लागि 75 लाख, ओखलढुङ्गा अस्पतालका लागि 25 लाख र ब्यास अस्पतालका लागि 25 लाख रूपियाँको सहमति दिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माग गरे अनुसार अर्थ मन्त्रालयले कोविड नियन्त्रण, उपचार तथा रोकथामका लागि आवश्यक सामग्री तथा पूर्वाधारको व्यवस्था गर्न विभिन्न समयमा सहमति दिँदै आएको छ। चालू आर्थिक वर्षको 10 महिनाको अवधिमा 32.19% निर्यातमा वृद्धि भएको छ। यसअघि न्यून मात्रामा निर्यात हुने गरेकामा पछिल्लो समय आयातसँगै निर्यातमा वृद्धि हुँदा पछिल्लो 11 वर्षको तुलनामा निर्यातमा वृद्धि भएको हो। भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष 2077-78 को साउनदेखि वैशाखसम्मको तथ्याङ्क अनुसार यस अवधिमा 1,08,47 करोड़ रूपियाँ बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ। गत वर्षको सोही अवधिमा 82,06,46,00,000 बराबरको वस्तु निर्यात भएको थियो। यसै गरी 10 महिनाको अवधिमा 12,54,11 करोड़ रूपियाँ बराबरको विदेशी वस्तुको आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा 22.34% आयातमा वृद्धि भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा 10,25,13,77,00,000 बराबरको वस्तु तथा सेवा आयात भएको थियो। सोमबार शेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ। सोमबार 13,17,00,000 रूपियाँको शेयर किनबेच भएको छ, जुन रकम अहिलेसम्मकै उच्च हो। कारोबार रकमले नयाँ रेकर्ड बनाउँदा नेप्से परिसूचक पनि उच्च अङ्कमा पुगेको छ। 3 अङ्कले बढेर परिसूचक 2,823 अङ्कमा कायम भएको छ।
आर्थिक समाचारमा हुनुहुन्थ्यो अच्युत अर्याल। अब खेल समाचार अजय बमबाट।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको एक दिवसीय वरितामा नेपाल यथावत रहेको छ। आईसीसीले अपडेट गरेको पछिल्लो वरितामा नेपाल यथावत रहेको हो। नयाँ वरितामा नेपाल 16 स्थानमा रहेको छ। अघिल्लो वरितामा नेपाल 16 स्थानमा रहेको थियो। टी20 वरितामा नेपाल 13 स्थानमा रहेको छ। घरेलु मैदानमा भएको विश्व क्रिकेट लीग 2 अन्तर्गतको त्रिकोणात्मक सिरिजपछि नेपालले एक दिवसीय क्रिकेट खेलेको छैन। ओमन र अमेरिकासँग भएको सिरिजमा नेपालले 4 खेलमा 2 जित निकालेको थियो। नेपाल ओमनसँगको 2 खेलमा पराजित हुँदा अमेरिकासँगको 2 खेलमा विजयी भएको थियो। एक दिवसीयमा नेपालभन्दा तल नामिबिया, युएई, अमेरिका र पुगुवा न्युगिनी रहेका छन्। वरिताको शीर्ष स्थानमा न्यूजील्याण्ड, दोस्रोमा अस्ट्रेलिया र तेस्रोमा भारत रहेका छन्। चौथोमा इङ्ल्याण्ड र 5 स्थानमा दक्षिण अफ्रिका रहेका छन्। फेरिस सेन्ट जर्मेन पीएससीका स्ट्राइकर किलियन एम्बापे फ्रेन्च लीग 1 फुटबलको गोल्डन बुट अवार्ड जितेका छन्। लीग 1 फुटबलमा यस सिजन सर्वाधिक गोलकर्ता बन्दै एम्बापेले गोल्डन बुट अवार्ड जितेका हुन्। एम्बापेले लियोनका मेफिप डिभलाई पछि पार्दै यस अवार्ड जितेका हुन्। एम्बापेले यस सिजन 30 खेलमा 27 गोल गरे। डिफले 20 गोल गरे। एम्बापेले लगातार तेस्रो वर्ष गोल्डन बुट अवार्ड हात पारेका हुन्।
अब मौसम। आगामी 24 घण्टामा प्रदेश 1 बागमती, गण्डकी तथा प्रदेश 2 सामान्य र बाँकी भूभागमा आंशिक बदली रही 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 30.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.4 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम तापक्रम 32.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.5 डिग्री सेल्सियस, वर्षा 0.3 मिलिमिटर, पोखराको अधिकतम तापक्रम 34.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 22.8 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम तापक्रम 33.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.0 डिग्री सेल्सियस र दिपालको अधिकतम तापक्रम 35.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.6 डिग्री सेल्सियस, वर्षा 1.2 मिलिमिटर रहेको छ। समाचारको अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। विघटित प्रतिनिधि सभाका 146 सांसदद्वारा सर्वोच्च अदालतमा रिट दायर प्रतिनिधि सभा पुनस्थापना गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग. नेपालमा कोरोना संक्रमणबाट आज थप 185 जनाको मृत्यु. 7425 जनामा कोरोना संक्रमण पुष्टि. 7135 जना संक्रमण मुक्त. चक्रवातका कारण भोलिदेखि नेपालका विभिन्न भागमा हावाहुरी वर्षा र चट्याङको सम्भावना रहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह. र भारतमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या 3,00,000 नाघ्यो. हवस्त, साँझ 7 बजेको समाचार पूरा भयो. रेडियो नेपाल सुन्दै रहनुहोला. नमस्ते.